यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। रामेछापको लुबु भीरमा भएको बस दुर्घटनामा मृत्यु भएका 13 मध्ये 12 जनाको शनाखत। सबै जाति तथा समुदायको सांस्कृतिक सम्पदाको खोज अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश सरकारको मातहत नभई केन्द्र सरकारको मातहत राख्न संसदीय समितिमा सांसदहरूको सुझाव। र अफ्रिकी राष्ट्र इथियोपियामा ओला समूहद्वारा 300 जनाको हत्या।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। रामेछापको लुबु भीरमा आज बिहान भएको बस दुर्घटनामा परि मृत्यु भएका 13 जना मध्ये 12 जनाको शनाखत भएको छ। रामेछापको सुनापति गाउँपालिकाको सादीडाँडाबाट काठमाण्डु आउँदै गरेको यात्रुवाहक बस लुबु भीरमा दुर्घटना हुँदा 9 जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 4 जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापाती गाउँपालिकाका प्रमुख ठूलो कान्छा तामाङले जानकारी दिनुभयो। घटनास्थलमा मृत्यु उनीहरूमा रामेछाप सुनापति गाउँपालिका 5 का 60 वर्षीय ठूला तामाङ, 22 वर्षीय विपना तामाङ, 36 वर्षीय सञ्जु आले मगर, 36 वर्षीय खडक बहादुर बिक, सुनापति 4 की 26 वर्षीय समरिता तामाङ, काभ्रे रोशीका 25 वर्षीय कमल तामाङ, 5 खाल नगरपालिका 8 का 18 वर्षीय सुदीप गजमेर, मण्डन देवपुर गाउँपालिका 9 की 60 वर्षीय शुभलक्ष्मी मानन्धर र 5 खाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन्। यसै गरी उपचारको क्रममा अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति गाउँपालिका 5 का 45 वर्षीय रामबहादुर श्रेष्ठ, सोही ओडाका 24 वर्षीय बुद्ध तामाङ र 60 वर्षका नेमा तामाङ रहेका छन् भने 1 जनाको शनाखत हुन बाँकी रहेको छ। अन्य घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन राष्ट्रको पहिलो प्राथमिकतामा कृषि क्षेत्रलाई स्थान दिनुपर्ने बेला आइसकेको बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कफी किसानहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको कफीलाई विश्व बजारमा पुर्याएर नेपालको समृद्धिमा मदत गर्न सकिने भएकाले यसमा राज्य र सरोकारवाला सबैको सकारात्मक पहल हुनु जरूरी रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्वाहमुखी कृषि पद्धतिबाट व्यावसायिक कृषिमा रूपान्तरण गर्दै नेपालमा उत्पादित अर्गानिक कफीसँगै अन्य कृषि वस्तुको निर्यात गर्न सक्ने गरी उत्पादन बढ़ाउनु पर्ने र त्यसका लागि राज्यले अझ बढ़ी प्रोत्साहनको नीति लिनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा अर्गानिक कफी कृषक एवं व्यवसायी ढकेश्वर घिमिरेले विदेशी मुद्रा आर्जनका लागि कफी खेती प्रभावकारी देखिएकाले अर्गानिक कफी खेतीको विस्तारलाई जोड़ दिएर नेपाली ब्राण्डका रूपमा यसको प्रवर्धन गर्दै जाने हो भने मुलुकको व्यापार घाटा न्यूनीकरणमा योगदान बढ़ाउन सकिने बताउनुभयो। अहिले नेपालमा करिब 12 लाख हेक्टर क्षेत्रफलमा कफी खेती गरिदिए आएकोमा मध्य पहाड़ी भूभागका नाङ्गा डाँडाहरूमा कफी खेती विस्तार गरेर अर्गानिक कफीको उत्पादन अझै बढ़ाउन सकिनेमा कार्यक्रममा सहभागी कफी कृषक तथा व्यवसायीहरूले जोड़ दिनुभयो। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक अर्को कार्यक्रममा राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रको विकासबाट नेपालको नाम विश्वमै उजागर गर्न सकिने भएकाले खेलकुद क्षेत्रमा सबैको अभिरूचि बढ़ाउँदै यसको विकासमा जोड़ दिनुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय ब्याडमिण्टन दिवसको अवसर पारेर नेपाल ब्याडमिण्टन संघले राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालय क्षेत्रमा समेत ब्याडमिण्टन प्रति रूचि बढ़दै गएकोमा खुशी व्यक्त गर्नुहुँदै ब्याडमिण्टन खेलको विकासमा सम्बद्ध पक्षसँग आफू पनि सहजीकरण गर्न तयार रहेको बताउनुभयो।
हाम्रो नेपालको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्याडमिण्टनको नाम राष्ट्रिय स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा पनि चम्काइराख्न तपाईँहरूको योगदानको पनि म कदर गर्छु र भविष्यमा पनि तपाईँहरूको योगदान रहनेछ भन्ने मलाई पुरा विश्वास छ। त्यो क्षेत्रका अगुवाहरूलाई लिडरसिपमा नेतृत्वमा बसेकोहरू पदाधिकारीहरू युवा खेलकुद मन्त्रालय अथवा शैक्षिक संस्थाहरू उहाँहरूसँग कुरा गर्न सकिन्छ। म त्यसमा एकदम सहयोग तपाईँहरूलाई गर्न उत्सुक छु।
राष्ट्रपति भण्डारीले नेपालमा फरक फरक हावापानी रहेका क्षेत्र भएकाले खेल पर्यटनको विकास गरेर पनि नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल ब्याडमिण्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले खेलकुदको क्षेत्रमा राष्ट्र प्रमुखको चासोबाट आफूहरूलाई यस क्षेत्रको विकासमा लाग्न हौसला प्रदान भएको बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुजातीय र बहुभाषिक नेपालको संगीत तथा नाट्य क्षेत्रको संरक्षण तथा विकास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार प्रसार गर्नुपर्ने आवश्यकता ओल्याउनु भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको 12 प्रज्ञा सभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भौगोलिक र जैविक मात्र नभएर सांस्कृतिक विविधतामा समेत नेपाल धनी भएको उल्लेख गर्दै सम्पदाहरू राज्यका अमूल्य सम्पत्ति भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले सबै जाति तथा समुदायको भाषा संस्कृति तथा परम्पराको विकास गर्नुपर्ने र छरिएर रहेका त्यस्ता सम्पदाहरूको खोज अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले नेपालको सांस्कृतिक विविधताले राष्ट्रिय एकतालाई थप बलियो बनाउने भएकाले राष्ट्रका गहना भाषा कला नाट्य साहित्य सर्जक संस्कार र संस्कृतिलाई प्रोत्साहन तथा सम्मान गर्न सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा शान्तिका प्रवर्तक गौतम बुद्धको देश हुनुका साथै विविधतामा एकता नै मुलुकको मौलिकता भएकाले तिनको संरक्षण तथा विकासमा सरकार सधैँ लागिपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले संगीत तथा कला क्षेत्रले मानिसको ऊर्जालाई सधैँ सृजनात्मक बनाउने भएकाले संगीत तथा नाट्य क्षेत्रका सर्जक तथा साधकहरूको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कंग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको शालिक अनावरण गर्नुभएको छ। कोइरालाको 900 जन्म जयन्तीका अवसरमा अनामनगरमा निर्माण गरिएको गिरिजा प्रसाद कोइराला श्रमिक स्मृति भवनमा अर्धकदको शालिकको आज प्रधानमन्त्री देउवाले अनावरण गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजा बाबु कहिले नथाक्ने नेता हुनुका साथै मिलनसार नेता भएको स्मरण गर्नुभयो। उहाँले कठिन राजनीतिक आरोह अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएकाले उहाँ शिखर पुरूष भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोइरालाले मजदूर आन्दोलन शुरू गर्नुभएको विराटनगरस्थित जुट मिलमा ऐतिहासिक संग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रको सांगठनिक प्रस्तावको प्रतिवेदन तयार गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। अध्यक्ष दाहालको निवास खुमलचारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निर्णय गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको पोलिट ब्यूरो स्थायी समिति र पदाधिकारीको विषयमा सम्पूर्ण जिम्मा अध्यक्ष प्रचण्डलाई दिएर संगठनात्मक प्रस्ताव तयार गर्ने निर्णय गरेको प्रेस संयोजक शर्माले बताउनुभयो। यसैबीच नेकपा माओवादी केन्द्रको आजका लागि तय भएको केन्द्रीय समितिको बैठक भोलिका लागि सरेको छ। भोलि दिउँसो 1 बजे बस्ने बैठक बस्ने पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। आइतबारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश सरकारको मातहतमा नराखी केन्द्रकै मातहतमा राख्न सांसदहरूले गृह मन्त्रालयलाई सुझाव दिनुभएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन 2076 संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सांसदहरूले काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश मातहतमा राख्दा प्रभावकारी नहुने धारणा राख्नुभयो। बैठकमा केही सांसदहरूले मुलुक संघीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राख्नु भएको थियो। नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ़िरहेको छ। आज 90 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3,112 नमूना परीक्षण गर्दा 90 जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी आज 20 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा 401 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा थप 2 जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा 2 जना बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै उपत्यकामा हैजाका बिरामी 19 पुगेका छन्। उहाँका अनुसार कागेश्वरी मनोहरा नगरपालिका 6 का 4 र 6 वर्षका बालकमा हैजा भेटिएको हो। उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको जानकारी दिनुभयो। हैजा तथा झाडा पखाला रोगबाट बस्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन तथा झोलिलो खानेकुरा खान पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ। सरकारले सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउनका लागि सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम मध्य प्रदेशमा प्रभावकारी हुन सकेको छैन। स्वास्थ्य बीमा कार्यक्रमका लागि सम्झौता भएका स्वास्थ्य संस्थाले प्रभावकारी सेवा उपलब्ध गराउन नसकेका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
थोरै रकम तिरेर स्वास्थ्य उपचार पाउने भएकाले स्वास्थ्य बीमा कार्यक्रम राम्रो भए पनि यसप्रति जनचेतनाको अभाव रहेको छ। जिल्ला तथा पालिकामा स्वास्थ्य बीमा गर्नका लागि बीमा कार्यकर्ताहरू परिचालन गरे पनि धनुषामा प्रभावकारी देखिएको छैन। धनुषाको मिथिला नगरपालिकाका स्वास्थ्य संयोजक अशोक कुमार भण्डारी:
बीमाकर्ताहरू नै सम्पर्कमा छैन, को हो बीमाकर्ता, कसरी गर्ने हो, अनि स्वास्थ्य बीमा छ भने स्वास्थ्य शाखासँग सम्पर्कमा आएपछि अनि मात्रै उसले गर्न चाहिँ सजिलो, उसलाई पनि छ, उसलाई पनि हामीले हेल्प गरिदिन्छौ।
बीमा कार्यकर्ताहरूले काम नगरेका कारणले बीमाको प्रभाव नदेखिएको छिरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य संयोजक राम बहादुर यादव:
बीमा अभिकर्ता र बीमा गराउने मान्छेको पहुँच बढेको छैन र नगरपालिका अन्तर्गत हेल्थका साथीहरू छन् उनीहरूसँग सम्बन्ध नभएर बीमा कार्यालय फंक्सनलेस भइरहेको छ, त्यसले गर्दाखेरि बीमा कार्यक्रम धेरै प्रभावित भएको छैन।
मध्य प्रदेशका जिल्लाहरूमा अहिले 6% मात्र बीमा गरेको छ। स्वास्थ्य शिक्षा सहितका मानव सूचकांकका दृष्टिकोणले पछाडि परेको मध्य प्रदेशमा बीमा कार्यक्रम किन प्रभावकारी भएन भन्ने जिज्ञासामा स्वास्थ्य बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु गेवाली:
सेवा प्रदायक संस्था जति पनि हामीसँग सम्झौता गरेको छ, सम्झौता गरे अनुसार कसैले पनि सेवा दिएको छैन। बीमा गरेको व्यक्तिहरू चाहिँ त्यहाँ गएर सेवा राम्रो नपाएपछि बीमा गर्न जाँदैन। सबभन्दा पहिला त जुन म्यान्डेटरी सेवा दिनुपर्ने सरकारी स्वास्थ्य संस्था हो त्यहाँ अनिवार्य रूपमा सेवा सञ्चालन हुनु पर्यो। स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्यो, सेवा निरन्तर हुनु पर्यो, जनशक्तिको व्यवस्थापन हुनु पर्यो, भौतिक पूर्वाधार हुनु पर्यो।
स्वास्थ्य उपचारमा सबैको पहुँच लानका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोविड 19 महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान पहिलो प्राथमिकता भएको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्री श्रेष्ठले कोविडले गर्दा पर्यटन क्षेत्र नै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सृजना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गर्नुभयो। जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मंगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ। अछामको पञ्चदेवल विनायक चारका विनोद शाही को मृत्यु भएको विषयमा दैनिक प्रदर्शन हुन थालेपछि आज बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपेश रिजालले बताउनुभयो। अछाम दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मंगलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो। निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न, नगराउन तथा भेला नहुन प्रशासनले आदेश दिएको छ। वर्षासँगै खसेको पहिरोका कारण अवरूद्ध भएको मध्य पहाड़ी लोकमार्गको बागलुङ घोडा बाँधे सड़क खण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। एक्सकाभेटरको प्रयोग गरेर सड़कमा खसेका ढुंगा, माटो र रूखहरू पछाएपछि सड़क पुनः सञ्चालनमा आएको हो। पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग गैरातीदेखि अवरूद्ध भएको थियो। यस्तै जिल्लाको दक्षिण जोड़ने बागलुङ कुश्मी शेरा सड़क पनि सञ्चालनमा आएको छ। पाँचथरको फिदिममा ज्येष्ठ नागरिकलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर सम्पन्न भएको छ। फिदिम नगरपालिकाको संयोजनमा निशुल्क कृत्रिम दाँत लगाउन पाउँदा सेवाग्राही खुशी भएका छन्। पाँचथरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
पाँचथरको फिदिममा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निशुल्क कृत्रिम दन्त शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा काठमाडौँको आयोजनामा सञ्चालित शिविरमा 212 जनाले दन्त सेवा लिएका छन्। निशुल्क कृत्रिम दाँत लगाउँदा हर्षित भएको सेवाग्राहीहरू बताउँछन्।
एकदम राम्रो लागेछ, अब केही टोक्ने ओर्ने कुराहरू खान पाइन्छ कि भन्ने लागेछ। धन्यवाद दिन चाहन्छौ।
मेरो दाँत खुस्किएपछि मैले लगाएको थिइनँ, यहाँ लगाइदिएर एकदम हर्षित खुसी।
यस्तो ल्याइदिनु भयो, हामी बुढापाकाको सम्मान गरिदिनु भयो, राम्रो हो।
असार 16 सञ्चालन भएको शिविरमा 117 जनाले कृत्रिम दाँत लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो।
सेवा त धेरैले लिनुभयो, परामर्श सेवा पनि यहाँ शुरू थियो। त्यस्तै गरी विद्यालयमा चाहिँ स्वास्थ्य शिक्षा दिने कार्यक्रम पनि थियो, त्यही अनुसार हामी फिदिम माध्यमिक विद्यालयमा पनि गएका थियौँ। र साथसाथै यहाँ पुरै दाँत तल र माथि नभएको सेट लाउने पनि 117 जना जतिले चाहिँ लाउनु भएको छ। जसको दाँत जोगिने स्थिति थिएन, निकाल्नु पर्ने थियो, 212 जना जतिको दाँत निकालिएको छ।
शिविर प्रभावकारी भएको र नगरवासीका लागि अझै यस्ता शिविर आयोजना गरिने फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्रेले बताउनुभयो।
यस्तो किसिमको शिविरहरू हामी चाहिँ विभिन्न हड्डीको भयो, आँखाको भयो, महिलाहरू 60 वर्ष सम्बन्धीको भयो, मानसिक रोगीहरूको शिविर पनि हामी सञ्चालन गर्ने छौँ।
फिदिम नगरपालिकाको संयोजनमा जिल्ला अस्पताल पाँचथरमा सम्पन्न शिविरबाट कृत्रिम दाँत आवश्यकता परेका निम्न आय भएका ज्येष्ठ नागरिकहरू लाभान्वित भएका छन्। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका एक अग्लुङ नेपाने स्थित गुञ्जमान विष्टका 14 वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ। घरमा सुतिरहेका विष्ट आज बिहान चट्याङ लागेर घाइते भएपछि उनको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र इथियोपियामा विद्रोही समूहले 300 भन्दा बढ़ी सर्वसाधारणको हत्या गरेका छन्। इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ओरोविया राज्यमा ओरोमा विद्रोही समूह ओलाले आम हत्या गरेको र ती समूहलाई निमिट्यान पारी छोड्ने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री अबीले एक वक्तव्य जारी गर्दै सेनाको टोली प्रभावित क्षेत्रमा पुगिसकेको र यस्तो हिंसा दोहोरिन नदिन कड़ा कदम चालिने बताउनुभयो। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिडनीमा यो वर्ष तेस्रो पटक बाढ़ी आएपछि झण्डै 50,000 मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ। सिडनीका केही भागमा 4 दिनमा करिब 8 महिनामा पर्ने वर्षा भएको विज्ञहरूले जनाएका छन्। वर्षाले सड़क अवरूद्ध भएको छ भने केही घरहरू डुवानमा पर्नुका साथै हजारौं मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्। ला निना मौसम प्रणालीका कारण भएको अत्याधिक वर्षापछि आएको बाढ़ीले यस वर्ष 20 भन्दा बढ़ीको ज्यान गयो। विज्ञहरूले जलवायु परिवर्तन र ला निना मौसम प्रणालीले बाढ़ीको आपतकालीन अवस्थालाई अझ खराब बनाएको बताएका छन्। अस्ट्रेलियामा ला निनाले वर्षा, चक्रवात र दिनको समयमा तापक्रम घटाउने सम्भावना बढ़ाउँछ। अमेरिकाको शिकागो शहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा 6 जनाको मृत्यु हुने गरी आक्रमण गर्ने बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार 10 बजे अचानक विस्फोटको आवाज सुनिएपछि इलिनोई स्थित हाइल्याण्ड पार्कमा आयोजित कार्यक्रम रद्द भएको थियो। घटनामा संलग्न भएको आशंकामा 22 वर्षीय रोबर्ट ई क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ। रोबर्टले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ। सन् 1776 बेलायतबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकामा हरेक वर्ष 4 जुलाईको दिन राष्ट्रिय विदा मनाउने गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
देशको पूर्वी नाका काँकड भित्ताबाट चालू आर्थिक वर्षको 11 महिनामा 7,41,90,00,000 बराबरका वस्तु निर्यात भएका छन्। यस अवधिमा सो नाका हुँदै 8,67,20,60,000 रूपियाँ बराबरका कृषिजन्य वस्तु आयात भएको क्वारेन्टाइन कार्डले काँकड भित्ताले जनाएको छ। आयात र निर्यातको रकमका आधारमा सो नाकाबाट पनि नेपाललाई व्यापार घाटाको अवस्था देखिएको छ। यस अवधिमा सो नाका हुँदै सबैभन्दा बढ़ी 3,95,96,40,000 रूपियाँ बराबरको 8,000 मेट्रिक टन अलैंची निर्यात भएको छ। नेपालमा उत्पादित अलैंची भारत बंगलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकारी देवेन्द्र साहुले जानकारी दिनुभयो। काँकड भित्ता नाका भएर चिया, मसुरो दाल, अम्लिसो, वन लसुन बढ़ी मात्रामा निर्यात भएको छ। निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैंकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्नेमा जोड़ दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैंकिङ प्रणालीमा रहेको तरलता सहज बनाउने मौद्रिक नीति आउनुपर्नेमा जोड़ दिनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पछिल्लो समय उद्योगिक व्यवसायले भोग्नु परेका समस्यालाई सहजीकरण हुने आशा व्यक्त गर्नुभयो। त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यात व्यवस्थित गर्ने किसिमको ल्याउन सुझाव दिनुभयो। मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक मलेसिया लैजाने भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपाल स्थित मेन पावर कम्पनी आकर्षण इन्टरनेशनल र लाल धनुष इन्टरनेशनल बीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार उक्त कम्पनीमा दुई मेन पावर कम्पनी मार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन्। मलेसियाको सो कम्पनीले पहिलो चरणमा 450 श्रमिक लैजाने भएको छ। कृषि विकास कार्यालय जुम्लाले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो। महिलाको कार्यबोझ घटाउने, कृषिमा यान्त्रिकरण गर्ने र समयको बचत गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। म्याग्दी जिल्लाका किसानहरूले केरा खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। जिल्लाको रहुगंगा गाउँपालिका 2 रिसिन चौतारीका युवा रेशम बहादुर कटुवा लगायत उहाँका साथीहरूले व्यावसायिक केरा खेतीबाट आमदानी गर्दै आउनु भएको छ। उत्पादित केरा बिक्रीका लागि बजारको पनि समस्या छैन। रहुगंगा गाउँपालिका 2 राम मन्दिर माझ खर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाएपछि स्थानीय किसान केरा खेतीमा आकर्षित भएका हुन्।
अब खेल समाचार। 13 पाल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले जितेको छ। पाल्पाको दमकडामा भएको प्रतियोगितामा तानसेन 19 स्वर्ण पदक सहित पहिलो भएको हो। 7 स्वर्ण पदक सहित रम्भा गाउँपालिका दोस्रो र 5 स्वर्ण पदक सहित तिनाउ गाउँपालिका तेस्रो भएको छ। प्रतियोगितामा पाल्पाका 9 स्थानीय तहका खेलाड़ीले भाग लिएका थिए। प्रतियोगितामा विजेतालाई पदक प्रमाणपत्र तथा मेडल तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले प्रदान गर्नुभयो। उहाँले खेल क्षेत्रले मानिसलाई आत्मानुशासनमा राख्न र राष्ट्रको गौरव बढ़ाउन सहयोग पुग्ने बताउनुभयो। क्यानेडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज राति घरेलु टोली क्यानेडासँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लीग 2 तयारीका लागि नेपालले क्यानेडासँग 2 खेलको एक दिवसीय सिरिज खेल्न लागेको हो। पहिलो खेल आज नेपाली समयअनुसार राति 9:45 बजे शुरू हुनेछ। दोस्रो खेल नेपालले बुधबार खेल्नेछ। नेपाल क्यानेडालाई हराएर लीग 2 अघि उच्च मनोबल राख्ने अभियानमा छ। यसअघि नेपालले क्यानेडाको स्थानीय ओन्टारियो क्लबसँग एक दिवसीय एउटा र अर्को T20 खेल खेलेको थियो। नेपाल दुवै खेलमा विजय भएको थियो। क्यानाडासँगको सिरिज खेलेर नेपाल उतैबाट स्कटल्याण्ड जानेछ। स्कटल्याण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नामिबिया विरूद्ध एक दिवसीय सिरिज खेल्नेछ। स्कटल्याण्डमा नेपालले पहिलो खेल नामिबिया विरूद्ध जुलाई 11, दोस्रो खेल स्कटल्याण्ड विरूद्ध जुलाई 13, तेस्रो खेल नामिबिया विरूद्ध जुलाई 16 र अन्तिम खेल स्कटल्याण्ड विरूद्ध जुलाई 17 खेल्नेछ। लीग दुईमा नेपालले हालसम्म 16 खेल खेलेको छ। नेपाल 15 अंक सहित तालिकाको पाँचौं स्थानमा छ। अब मौसम। आगामी 24 घण्टामा देशभरि आंशिकदेखि सामान्य बदली भई प्रदेश नम्बर 1 कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 29.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.2 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। र दिपालको अधिकतम तापक्रम 36.1 डिग्री सेल्सियस, न्यूनतम 26.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रामेछापको लुगु भीरमा भएको बस दुर्घटनामा मृत्यु भएका 13 मध्ये 12 जनाको शनाखत। सबै जाति तथा समुदायको सांस्कृतिक सम्पदाको खोज अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश सरकारको मातहत नभई केन्द्र सरकारको मातहत राख्न संसदीय समितिमा सांसदहरूको सुझाव। र अफ्रिकी राष्ट्र इथियोपियामा ओला समूहद्वारा 300 जनाको हत्या। यसका साथै साँझ 7 बजेको समाचार यति नै। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्ते।